गाउँको पुछारमा रुडावा भन्ने ठाउँ छ। त्यहाँ हाम्रो अलिकति खेत, अलिकति बारी, अलिकति अलैँची बगान, अलिकति जङ्गल थियो। सिरानमा ढुङ्गे धारा, धाराको भित्ता, भुइँ, सिँढी र 50 मिटर जति लामो कुलेसो ढुङ्गाकै थिए। भित्तामा भारी बिसाउने, बिचमा खुइलिएको शिलालेख, धाराको पानी कुलेसो कटेपछि खोल्सीमा मिसिन्थ्यो। मङ्सिर सुरुतिर जम्मै चौपाया खेतबारी मलाउन झारिन्थ्यो। 2 दर्जन जति गाई गोरु अनि 1 दर्जन भेडा हुन्थे। 100 ओढ्ने ओछ्याउने र भाँडाकुँडा पनि झर्थे। केही माना चामल, पिठो र नुन मसला हुनै पर्यो। भर्खरै बिहाएको पशु रुङ्न 1 बाँस बस्नु पर्थ्यो। अरू बेला राम्ररी थुन्छेक गरेर साँझ घरतिर उकालो। दाजुहरू बाँस काट्थे, टोया भाटा बनाउँथे, चित्रा, डोको, नाम्लो, डालो बुन्थे, ढुङ्ग्रो बनाउँथे, हलो ताच्थे, बर्सातमा भत्केर बगेर खाँडे खाँडे बनेका कान्लामा पर्खाल मिलाउँथे। यसमा जेठा दाजुको बढी ध्यान थियो। गाउँघरमा चाहिने काठ बाँसका सबै सामान बनाउन जान्दथे उनी। साइला दाजुको लगाव अलैँचीमा थियो। कुलो, कुलेसो, रोपान, गोडानमा जोडै खट्थे। एक दिन बिहानै साइला दाजु र म रुडावा झर्यौँ। हतार गर्दा 15 मिनटमा पुगिने, फर्किँदा उकालो, थाप्लोमा भारी, घन्टा भन्दा बढी लाग्ने। घामको कलिलो डल्लो बर्छे डाँडाबाट उकालो लाग्यो, प्रकाश ओह्रालो। हामी पहेँलो प्रकाशसँगै ओह्रालो लाग्यौँ, दाजु अघि अघि, म पछि पछि। हामी गोठ पुग्यौँ, घाम झुल्कियो। चौपायाको लहरमा छुट्टै विशेष गोठ थियो। त्यसमा अगेना, लुगा, खानेकुरा, भाँडाकुँडा, ठेका दुधेरो राखिन्थ्यो। त्यसको ढोका चित्राको थियो। हामी पुग्दा चित्रे ढोका आधा उग्रेको थियो। दाजुले सोधे, हिजो कसले थुनेको? मैले भने, दिदीले। दाजु मलाई र ढोकालाई पालै पिलो हेर्दै बोले, राम्ररी थुनेनछ, कुकुर पसेछ थुक्का। दाजुले पुरै ढोका खोले, भित्र नपसे अगेना वरिपरि निहाले, कुकुर पसे जस्तो त छैन त। भित्तापट्टि परालमाथि 1 जोडी ठेका राखिन्थ्यो। तातो दुध सानोमा हालिन्थ्यो अनि बिहान हालेको बेलुका, बेलुका हालेको बिहान ठुलोमा खन्याइन्थ्यो। ठुलो भरिन लागेपछि मदानीले फिटेर घिउ र मही छुट्याइन्थ्यो। दुवै ठेकालाई थोत्रो कम्बलले ढाकिन्थ्यो। ठेका ढाक्ने कम्बल भुइँमा फ्यात्त थियो, कम्बलमाथि ठुलो ठेकाको बिर्को थियो। ठेका, कम्बल र भुइँमा दहीका छिटा लागेका थिए। दाजु लामै बोले, कुकुर होइन, मान्छे पसेछ, चोर पसेछ, दही खाएर गएछ, फोहोर पारेछ, कुन चाहिँ आयो, पत्ता लाउन पाए त। दाजु सबैतिर निहाल्दै विभिन्न अनुमान गर्दै फतफताउँदै थिए। एकाएक अलि चर्को बोले, ए त पो होस्, यता आइज। उनले एउटा केटालाई पाखुरामा समातेर बाहिर निकाले। उसले बाहुला च्यातिएर हराएको दौरा, फिलामुनी खण्डिएको सुरुवाल र थाप्लोमा भुवाङ परेको सुती टोपी लगाएको थियो। लुगा मैलाले कक्रक्क परेका थिए। ती लुगा फुकालेर राख्ने हो भने ठिङ्ग उभिन्थे होलान्। लुगाले नछोपेका भागभरि मैलाका काला फुस्रा र मुख वरिपरि र हातमा दहीका सेता चिल्ला टाटा देखिन्थे। हात खुट्टा घेरा घेरा परेर फुटेका थिए। नाकको दुलोदेखि ओठसम्म 2 सेता दाग थिए। नाकबाट 2 सेता साना लुम्सा दागै दाग ओठसम्म लुतुतु झर्थे र पिलिक्क उभो सर्थे। जिब्रो निस्केर नाकको दुलोतिर तन्किन्थ्यो। उसले एउटा हात नाकको दुलोलाई थिच्दै दाहिनेतिर स्वाट्ट सार्यो। नाकदेखि गालासम्म सेतो लतपतियो। जाडो मौसम, एका बिहानै चिसो दहीको खानकी, करिब करिब नाङ्गो शरीर, त्यसमाथि भयङ्कर डर, लुगलुग लुगलुग कामिरहेको थियो। म छक्क परे, कुमार? कुमारलाई दाजुले अगेना छेउ उभ्याए। कतिखेर आएको? ऊ दाँत खटखटाउँदै भाँसिएको स्वरमा बोल्यो, भर्खरै। दाजु कड्किए, चोर छस्? उसले दाजुको मुखमा हेरिरह्यो। बाल्नलाई चिरिएको बाँसको कप्टेरो टिपे दाजुले हातमा 1 स्वाट हाने, तेरो बाउ घरमा छैन? कुमार दुवै हात दौरामा दल्दै थरथराएको आवाजमा बोल्यो, हिले गएको छ। वर्ष दिनलाई पुग्ने नुन लिन वर्षको कम्तीमा 1 हिले जानु पर्थ्यो। एक भारी नुन ल्याइ पुर्याउन 1 हप्ता लाग्थ्यो। तेरो बाउ नआउन्जेल तँलाई यही घोचामा बाँधेर राख्छु। दाजुले काफलको घोचा समाए। ऊ झन धेरै काप्न थाल्यो, बोल्न सकेन। दाजुले सलाई कोरेर आगो पारे, झिल्का सल्काए, दाउरा ठोसे, आगो दन्कियो, आगो ताप। दुवै ठेका हेरे, दुवैमा हात लाइस् कि एउटामा मात्रै? कुमारले जवाफ दियो, ठुलो मात्रै। कति खाइस्? थरथराएको स्वरमा कुमारले भन्यो, 2 मुठी। दाजु चुपचाप हात खुट्टा पसारेर आगो ताप्न लागे। म घरि कुमारलाई, घरि दाजुलाई र घरि ठेकालाई हेर्दै दाजुकै लहरमा बसे। दाजु बोले, सबै खाइसक्छस्? कुमार केही बोलेन। एकछिनपछि उठेर हलुङ्गेको एक मान बटुका झिके, ठुलो ठेकाबाट दही खन्याए, कुमारतिर लम्काए, लुखा। कुमारले आश्चर्य गरी दाजुको अनुहारमा बटुको, ठेका र मलाई हेर्यो, केही बोलेन। दाजुले थपे, खा खा। सङ्कोचै सङ्कोच, डरै डरमा कुमारले बटुको समात्यो। दाजुको मुखमा हेर्दै दही खान थाल्यो सुरुप सुरुप। त्यसपछि सम्झाए, यति नै, धेरै नखा, माछ, अब घर जा, धारामा राम्ररी हातमुख धोएर जा, कुमारको अनुहार अलिकति उज्यालियो। उठेर दुवै हात छातीमा गुडुलो पार्यो, बिस्तारै बाहिर निस्कियो। एकछिनपछि दाजुले मलाई अर्याए, त्यसलाई हेर, घर जान्छ जाँदैन। म बिस्तारै निस्केँ, छम्बिरे चिहानबाट हेरे। कुमारले धारामाथि झाडीमा दुईटा ढुङ्ग्रो लुकाएको रहेछ, झिक्यो र पालै पिल्यो, धर र भर्यो। ढुङ्ग्रोको उजिन्डो समातेर उचाल्दा उसका मुठी काँधभन्दा माथि पुगेका थिए। हातमुख नधोई पछाडि नफर्की घरतिर सोझियो। हाम्रो जमिन र कुमारको घरबारीलाई खोल्सीले छुट्याएको थियो। रुडाबामा घर भएकाले मान्छेहरू उसका बाउलाई रुडाली भन्थे। एकान्तमा घर, सबैभन्दा नजिकको छिमेकी 10-15 मिनटको उकालोमा। हाम्रो घर टाढा, सधैँ धाउन गाह्रो। पुगेका बेला छेउकुना हेर्न नभ्याइने नसकिने, हेरेको बेला कुनै न कुनै गडबडी भेटिन्थ्यो। कहिले घाँस हराएको, कहिले बाँस चोरिएको, कहिले बिरुवा काटिएको, कहिले रुखै गायब, तामा हुर्किनै मुस्किल। पिखुवा पारी खेमचोङबाट सुनिने गरी बाँच्थे। धुर लाग्ने र सम्झाउने झन्झट कोही गर्दैनथे, बरु रमाइलो मान्थे। बाँच्दा बाँच्दै दुवै थाक्थे, बिना निष्कर्ष आफ्नो काममा लाग्थे। एक दुई दिनपछि रुडाली देमा भन्दै आइपुग्थे। आमा पनि कान्छौ भन्दै झारफुक गरी माग्न रुडाली खोज्थिन्। कहिलेकाहीँ रुडाली घरै पनि आइपुग्थे, देख्ना साथ आमाको सुरु हुन्थ्यो। तुलफुल सबै काटेर चोरेर सकिसकिस् होला, के मुख देखाउन आउँछस् हौ असत्ती। देमाले मलाई कहिल्यै राम्रो देखेन। खोइ देमा, खुट्टा ल्याऊ। रुडाली आमाको पाउमा घोप्टिन्थे। कहिलेकाहीँ कोसेली पनि ल्याउँथे, हातमा दिन्थे। केही चाहिएको छ भने माग्थे, होइन भने घुम्दै आएको भन्थे। आमा जाँड छान्थिन्, थपी थपी पिलाउँथिन्। कहिले कुनै चिज दिन्थिन्, कहिले चाहिँ भन्थिन्, यत्रो कोसेली किन ल्याएको, खै के दिउँ, रित्तै हात जा। रुडाली हल्लिँदै बाटो लाग्थे। मैले जान्दा रुडालीको घर निकै पर थियो। माथिल्लो तला पहेँलो र तल्लो तला फुस्रो खरले छाएको। त्यो घरले फापेन भनेर अर्को घर बनाए आँगनमा। पहिलाको भत्काए, अर्को साल त्यो पनि भत्काएर खोल्सीको डिलैमा अलि सानो घर बनाए। बलेसी मुनि 5 मान्छे जति अग्लो भिड थियो। बलेसीबाटै मान्छे लडेर मर्ने, घाइते हुने जोखिम थियो। 2045 सालको भुइँचालोले घरमाथिको खेत चुडेर पुरानो र नयाँ घरको बिचमा खसाइदियो। जताततै चरचरी धाँजा फाट्यो। त्यो क्षेत्रै मान्छे बस्न डर मर्दो भयो। रुडाली खेमचोङ बसाइ सरे। आफ्नो त्यत्रो पखालेखा छाडेर अर्काकोमा छाप्रो हालेर बस्दा उनको मनले सहज मानेन होला। अर्को साल फर्किए आफ्नै थलो, सबैभन्दा पहिलाको भन्दा पर छाप्रो बनाए। अर्को साल ससुराली गाउँ भागे सरे। अर्को साल फर्केर माङटाङमा अडिए। त्यसपछि मधेस सरे। मधेसमा गर्मी पचेन भन्दै पहाडै उक्लिए। केही वर्षपछि फेरि मधेसै हानिए। रुडालीको घर सार्ने गुण उसको बाजेबाट सरेको भन्थे पुराना मान्छेहरू। तिलक सिंहको काइला छोरा कृपालाल अति रौसे थिए। छमछमी नाच्ने हुनाले सामाजिक नाम छम्बिरे। छम्बिरेको सुरुको घर माने टोल हालको झ्याउरीमा खायलमा थियो। त्यहाँबाट सिप्पा डाँडा झरे, त्यहाँबाट पुठे डाँडा, त्यहाँबाट भदौरे, भदौरेबाट रुडावा, रुडावामा मात्रै 3 ठाउँमा घर सारे। उनले घर बनाएको ठाउँलाई आफ्नो नामले विस्थापित गर्दै गए। छम्बिरे डाँडा, छम्बिरे टार, छम्बिरे पाखा, छम्बिरे बारी, छम्बिरे घडेरी। रुडालीको पहिलो सन्तान थियो कुमार। आमाको भनाई अनुसार कुमार म भन्दा 1 वर्ष जति जेठो, तर ज्यान म भन्दा सानो। तिखो स्वरमा पटट बोल्थ्यो, म कम बोल्ने खालको। मौका मिल्ना साथ खेल्न आइहाल्थ्यो ऊ। हाम्रो खेल थिए खोल्सामा घट्टा चलाउनु, कुलोमा पातका डुङ्गा हेलाउनु, ढुङ्गाले बाँस हान्नु, डम्फा ठटाउनु, पोथ्रामा सोई सोइला खेल्नु, फट्याङ्ग्रा फक्रेर गाई भैँसी बनाउनु, अम्लिसोको पिपिरी बजाउनु, खरको फुल उडाउनु, काँचै सुठुनी खानु, बादलका टुक्रा गर्नु। रुडालीले छोराछोरी स्कुल पठाएनन्। हेडमास्टरले धाएर घरमै भेटेर सम्झाएको पनि सुनियो। अरूले सम्झाएका कति हो कति, पठाउँदिन भन्दैनथे तर पठाउँदैनथे, पठाउँदै नपठाएका चाहिँ होइन। एक दिन उनी कुमारलाई लिएर स्कुल आए। हेड सर खुसी देखिए। छोरालाई स्कुल छाडेर उनी माथिल्लो टोल लागे। कुमारलाई शिक्षकहरूले कक्षामा राख्न कोसिस गरे, फकाए। ऊ हरेक कक्षाको झ्याल र ढोकाबाट पालै पालो भित्र हेर्दै 1 घन्टा जति अल्मलियो अनि बेतोडले ओह्रालो भाग्यो।